कार्यक्रम सरोकार
नमस्कार आदरणीय श्रोता कार्यक्रम सरकारमा यहाँलाई स्वागत छ म कार्यक्रम प्रस्तुता माधव विद्रोही रेडियो भिजन 91.6 मेगाहर्जको तरङ्गमा हामी कार्यक्रम सरोकारका साथ उपस्थित भएका छौँ यो कार्यक्रम तपाईँ प्रत्येक बिहिबार बेलुकी 7:15 बजे सुन्न सक्नुहुनेछ यस कार्यक्रम अन्तर्गत हामी समाजले सरोकार राखेका सबै विषयलाई समेट्ने प्रयत्न गर्नेछौँ मानव जीवनसँग सरोकार राख्ने हरेक क्षेत्र हाम्रो कार्यक्रमको विषयवस्तु हुनेछन् रेडियो भिजन 91.6 मेगा छ कार्यक्रम सरकारमा आज हामीसँग कुराकानी गर्न झापाली कृषि विज्ञ विज्ञान ढकाल हुनुहुन्छ हिउँदे धानको सिजन सुरु भएको अवस्थामा आज हामी हिउँदे धानको बारेमा उहाँसँग कुराकानी गर्नेछौँ विज्ञानजी नमस्कार कार्यक्रमलाई स्वागत छ
हजुर नमस्कार धेरै धेरै धन्यवाद
अब हिउँदे धानको बिउ राख्ने बेला पनि हुन लाग्यो उत्पादन बढाउन चाहिँ कस्ता बिउहरू छनौट गर्नुपर्छ किसानले
उत्पादन बढाउनको लागि चाहिँ अब धान नेपालमा धेरै किसिमका अहिले आयात भएका छन् अनि पहिला लगाइएको र किसानले त्यो धानलाई चाहिँ एक्सपेरिमेन्ट गरिसकेको यता कहीँ देखिएको त्यस्तो खालको धान मात्रै लाउनु पर्यो उत्पादन बढाउनको लागि अनि नेपालमा प्रचलित धानहरू भनेको चाहिँ अब सबभन्दा बढी हाम्रो झापाको कुरा गर्दा सबैभन्दा बढी रन्जित त्यसपछि सर्ना भन्ने धान आउँछ 70-29 भन्छ त्यसलाई 70-29 BB11 मुन्सुली यी खालका धानहरू चाहिँ झापामा लगाउने गरेका छन् यी धानहरू चाहिँ अत्याधिक उत्पादन हुने खालका धानहरू नै हुन्
अच्छा अब यो धानहरूमा अरू जस्तो बासमतीहरू कालो नुनियाहरू पनि हुन्छ नि
हो हुन्छ पहिला आजभन्दा 20-30 वर्ष अगाडि चाहिँ कालो नुनिया बासमती तपाईँको आरपी यो खालका धानहरू चाहिँ थिए अब अहिले त्यतिखेरको र अहिलेको अवस्थामा के हो भने आजभन्दा 20 वर्ष अगाडि मान्छेसँग 2 बिघा खेत हुँदा पनि खानै पुग्दैन थियो घरमा तर त्यो उत्पादन कम्ती हुने तर अब अहिले आज के भइरहेछ भने 10 कट्ठा खेती गर्ने भने पनि एउटा 8-10 जनाको परिवारले मजाले धान खान पुग्ने खालका यस्ता खालका नयाँ प्रजातिहरू नेपालमा भित्रिएका छन् त्यसले गर्दाखेरि ती पुराना खालका धानहरू चाहिँ बिस्तारै विस्थापित भइरहेको अवस्था छ
अच्छा यो धानको बिउ चाहिँ कसरी छनौट गर्ने
हो धानको बिउ छनौट गर्दा चाहिँ के गर्नुपर्ने हुन्छ भने पहिला चाहिँ धानको जुन जातिको मैले कुरा गरेँ नि यो रन्जित धानहरू भन्ने त्यो धान जति पनि धानहरू आएका छन् बढी त हामीले चाहिँ रन्जितहरू जब कि रन्जित धान चाहिँ नेपाल सरकारले अहिलेसम्म पनि यसलाई रजिस्टर गरिदिएको छैन किसानले आफै ल्याएर आफ्नो रिस्कमा लगाइरहेको अवस्था छ सायद यो सालदेखि चाहिँ रन्जित धानलाई पनि यदि मूल बिउ ल्याएर कुनै यो धान उत्पादन गर्ने कम्पनीहरूले त्यसको बिउ निकाल्ने हो भने गर्ने भन्ने कुरा चाहिँ भएको छ अब धानको बिउ राख्दा चाहिँ जुन कुरा गर्नुभयो धानको बिउ राख्दा धेरैजना किसान दाजुभाइहरूले के गर्नु भएको छ भने यो नुनमा धानको बिउ डुबाएर परीक्षण गरेर धानको बिउ राख्ने भन्ने कुराहरू आएको छ
धानको बिउ कसरी छनौट गर्ने भन्ने
धानको
बिउ राख्ने तरिका
हो धानको बिउ राख्दाखेरि चाहिँ त्यही मैले जुन भने नि किसान दाजुभाइले नुनमा के अरे राखेर गरेको छ नुनमा राख्दा चाहिँ के हुन्छ भने एउटा कुरा विचार बोक्नु भन्ने कुरा चाहिँ के छ भने पानीमा पर्छ नुन घोल्ने त्यहाँबाट अन्डालाई टेस्ट गर्ने डुबाउने त्यो अन्डा उत्रिन्छ जबसम्म अन्डा उत्रिँदैन माथि तबसम्म नुन हाल्दै घोल्दै गर्ने त्यसपछि अन्डा निकालेर धानको जुन बिउ ल्याइएको छ त्यो धानको बिउलाई त्यो पानीमा हाल्ने त्यो हाल्दा के हुन्छ भने त्यो चाहिँ किन हालेको भन्दा यो तपाईँको नुन हालेपछि चाहिँ त्यसको फोक्रो खालको धान फोस्रो धान भुसहरू चाहिँ माथि उठ्ने जुन धान चाहिँ चामल जुन धानमा चाहिँ चामल छ र जुन धान चाहिँ उम्रिने हो त्यो चाहिँ पानी मुनि बस्छ अरू चाहिँ माथि हुन्छ त्यसलाई तारेर राखेर जुन बचेको धान छ त्यो धानलाई फेरि 2-3 पल्ट सफा पानीमा पखालेर मात्रै बिउ छर्नुपर्छ तर यहाँ के भइरहेछ भने उहाँहरूले नुनमा चाहिँ हाल्नुभयो नुनमा हालिसकेपछि त्यसलाई फेरि अर्को सफा पानीले पखालेको अवस्था छैन त्यो गर्दाखेरि लगभग 60-70% धान उम्रिँदैन यसमा चाहिँ किसान दाजुभाइहरूलाई एकदम विचार पुग्नुपर्नेछ
भनेपछि नुन पानीमा डुबाएपछि फेरि पखाल्नु पर्छ
नुन पानीमा डुबाइसकेपछि माथिको धान फोस्रो धानहरू फ्याँकेर तलपट्टि डुबेको धानलाई त्यसलाई पानीमा 2-3 पटक पखाल्नुपर्ने हुन्छ अनि मात्रै त्यसलाई बिउमा छर्ने
नुन सहितको धान चाहिँ उम्रिँदैन
त्यो त्यसमा चाहिँ तपाईँको 70% जति उम्रिँदैन त्यो
अनि अहिले तपाईँले अघि निकै चोटि चाहिँ रन्जित धान भन्नुभयो होइन
हजुर
कुन चाहिँ धान चाहिँ बढी प्रयोग गरिरहेछन् त किसानहरूले
अहिले सबैभन्दा बढी प्रयोग गरी 3 प्रजातिको धान रन्जित सर्ना भनेको 70-29 र BB11 यो 3 धान सबैभन्दा बढी हाम्रो झापा जिल्लामा लगाएको यही हो र सबभन्दा बढी उत्पादन हुने धानहरू पनि यिनै हुन् तर यी धानहरूले चाहिँ के गर्दैछ भने यिनीहरू अत्याधिक मल यिनीहरूलाई चाहिने अनि यिनीहरूले माटोबाट चाहिँ जति माटोको उर्वरा जति छ एकदम चुसेर लिने यो धानले र के अरे किसान दाजुभाइहरूले अहिले पर्याप्त मात्रामा गोबरको कमी भएको हुँदाखेरि हामीले माटोमा पर्याप्त गोबर पाउन सकेको छैनौँ, हामीसँग माटोमा जैविक तत्त्वहरू कम्ती छ र यो धानले चाहिँ के गर्छ भने त्यहाँनिर भएका सम्पूर्ण जैविक तत्त्वहरूलाई तान्ने तानेर खाएपछि पछि यसपछि यदि हामीले गोबर हालेनौँ अथवा जैविक तत्त्व चाहिँ हामीले माटोमा हालेनौँ भने हाम्रो माटो चाहिँ रुखो बनायो क्या यो धानहरूले। रन्जित धानको त्यस्तै हुन्छ, यो कारणले गर्दाखेरि पनि अब रन्जितलाई चाहिँ विस्तारित गर्नुपर्ने हो कि भन्ने कुरा पनि आइसकेको छ।
अनि फेरि एकातिर चाहिँ रन्जित धानलाई सरकारले मान्यता दिनुपर्छ भन्ने कुरा पनि उठिरहेछ, अर्कोतिर चाहिँ यो जमिन नै उर्वरा तत्त्व नै लस गराउँदै जाँदैछ क्षय गराउँदै जाँदैछ भनेपछि यसलाई त यसको विकल्प अर्को धान खोज्नुपर्ने भयो नि त होइन।
हो, धानको त प्रत्येकचोटि विकल्प प्रत्येक 10-10 वर्षमा नयाँ नयाँ विकल्प खोज्दै जानुपर्ने हुन्छ, किनभने एकै प्रजातिको धान भइसकेपछि रन्जित आजभन्दा 7-8-10 वर्ष अगाडि एकदम राम्रो धान थियो जसमा रोग किरा पनि लाग्दैन थियो, उत्पादन पनि अत्याधिक। एक हिसाबले भन्ने हो भने त यो हाम्रो झापा जिल्लामा भनौँ न भोकमरी हटाउनमा रन्जित धानको बहुत ठुलो देन छ। रन्जित धान बिघामा 80-100 मन मजाले फल्छ। अब अरू धानहरूको कुरा गर्ने हो भने कालो नुनियाहरू अथवा आरपी धानको कुरा गर्ने हो भने त त्यो तपाईँको कालो नुनिया धान त 30-35 मन पनि फल्न गाह्रो छ बिघामा, आरपी धानहरू 40-45 मन मात्रै फल्छ, रन्जित मात्रै यस्तो धान जुन चाहिँ 100 मन पनि कट्छ। तर यसको वैकल्पिकको के छ त उपाय भनेर हामीले पहिलादेखि नै खोज्नु पर्थ्यो, त्यो चाहिँ हामीले अहिलेसम्म खोजिसकेका छैनौँ। र पनि हामीले इन्डियाबाट अब नेपाल सरकारमा चाहिँ कुनै पनि धानको बिउहरू ल्याएर बिक्री वितरण गर्दाखेरि नेपाल सरकारमा 3 वर्ष ट्रायल गरेर रजिस्टर्ड गरेर मात्रै त्यो धानलाई बिक्री वितरण गर्ने व्यवसायीहरूले बिक्री वितरण गर्न पाउँछन्। त्यो धानको ट्रायल हुनु पर्यो। तर यहाँ चाहिँ के छ भने किसान दाजुभाइहरूले हाम्रो बोर्डर नजिकै हुँदाखेरि इन्डियामा राम्रो भएको धानहरू पनि यहाँ ल्याएर रोपेको र त्यसको रिजल्ट पनि राम्रो आएको पनि देखिएको छ, जुन चाहिँ अब दर्ता नभएर पनि धेरै किसानहरूले रोजेर मन पराएर उत्पादन पनि बढाएको धानहरू धेरै छ, धेरै जातिका धानहरू छन्।
अब यस्तो रन्जितको विकल्प धान के हो त?
रन्जितको चाहिँ अब नेपाल गभर्मेन्टले अहिले मान्यता दिएको अवस्था छ, यसको विकल्पमा अर्को एउटा धान आएको छ यो विगत 3 वर्षदेखि, सायद यो रजिस्ट्रेसनको प्रोसेसमा पनि छ होला यो धान, एउटा रुक्मणी भन्ने धान आएको छ। त्यो रुक्मणी भन्ने धान चाहिँ साइज त्यसको धानको चामलको साइज चाहिँ रन्जित जस्तै हुने हो, अनि यो अर्ली भेराइटी भनेको अघिल्लो मतलब अगाडि नै रोप्ने भनेको यो छिटो पाक्छ, धानको बिउ राखेको 110 दिनभित्रमा धान पाकिसक्छ बिउ राखेको। अनि अब यहाँ अनि हामीले के गर्नु पर्यो भने धानको बिउ राखेको 20-22 दिनको बिउ रोप्ने र लगभग 80 दिनमा त्यो धान रोपेको 80-90 दिनमा धान पाकिसक्छ। अब त्यसको उत्पादनको कुरा गर्ने हो भने मेक्सिमम उत्पादन हामीले पनि ट्रायल गरेर हेरेको थियौँ, हामीले झापामै ट्रायल गर्दाखेरि 4-5 जना किसानकोमा ट्रायल गर्दा राम्रो खेती गर्नेहरूको 1 कठामा 11 मन फलेको छ, 1 कठामा 11 मन भनेपछि बिघामा झन्डै 200 मनको कुरा आउँदैछ है। अब नर्मल गर्नेहरूको पनि 5-6 मन कठामा भनेको 100-120 मन धान आएको छ र चाँडै त्यो धान चाहिँ चाँडै पाक्ने धान हो। अब हामीले असार 20-22 गतेतिर रोप्यौँ भने 10 अगाडि नै त्यो धानलाई चाहिँ हामीहरू काटिसक्छौँ। काटेपछि तोरी लाउने किसानले चाँडै तोरी लाउन पनि पाए, तोरी आलु होइन मकै त्यो खेती गर्ने किसानको लागि चाहिँ एकदम सहुलियत र उत्पादन चाहिँ एकदमै अत्याधिकै उत्पादन छ यसको। अनि यस्ता खालका धानहरू पनि आइरहेछन् नेपालमा, अरू पनि
नाम के अरे
यो रुक्मणी भन्ने धान,
रुक्मणी
पहिला पनि आएर धेरै किसान दाजुभाइहरूले प्रयोग गरेको। अब यसको चाहिँ गुनासो चाहिँ एउटा के आएको छ भने अलिकति मोटो हुँदो रहेछ भन्ने, चामल अलिकति मोटा हुँदो रहेछ भन्ने चाहिँ कुरा चाहिँ आएको हो। तर उत्पादनको कुरा गर्ने हो भने चाहिँ यतिको चाहिँ फल्ने चाहिँ धान अहिलेसम्म यो प्रजातिमा भनौँ न लोकल अथवा यो रिसर्च भेराइटीको धानमा हाइब्रिड धानहरू चाहिँ फल्ने नै हो, तर रिसर्च भेराइटीमा यतिको चाहिँ धान फल्ने अहिलेसम्म आएको छैन।
जस्तो मसिनो धानमा चाहिँ उत्पादन बढी दिने खालको धानहरू छैन,
मसिनो धानमा पनि छ, जस्तै अब एउटा कोमल 101 भन्ने जिरा मसिनो भन्ने धानहरू, तर जिरा मसिनो भन्ने चाहिँ चामल हुन्छ, तर हाम्रो किसान दाजुभाइहरूले त्यो मसिनो जुन पनि धानलाई जिरा मसिनो नै भन्नुहुन्छ, तर त्यो धानको नाम चाहिँ जिरा मसिनो होइन। जस्तै साम्बा सबुवान भन्ने नेपाल गभर्मेन्टले सिफारिस गरेको साम्बा सबुवान भन्ने धान छ, त्यो एकदम मसिनो धान हो। अब अर्को यो कोमल 101 भन्ने धान छ, त्यसलाई पनि जिरा मसिनो नै भनिन्छ, त्यो पनि एकदम राम्रो धान छ। यी धानहरू चाहिँ लगभग 60-70 मन, तर त्यो अरू जुन मैले रन्जितहरू BB11, 70, 29 रुक्मणी भने यति चाहिँ त्यो धान फल्दैन। त्यसको चाहिँ वेट धान हेर्दा धेरै देखियो भने यसको वेट कम्ती हुन्छ, तर यो धानको चाहिँ वेट बढी हुन्छ।
भनेको रन्जितहरूको चाहिँ बढी हुन्छ वेट,
रन्जितहरूको वेट बढी हुन्छ किनभने हल्का मोटो टाइपको धान हुन्छ, त्यो त्यसले गर्दा वेट बढी हुन्छ यो धानहरूको।
अब किसानहरूले एकदम उत्पादन बढाउने र उसको जमिनको पनि क्षय कम्ती हुने गरी चाहिँ कुन धान प्रयोग गर्नु
हो? अब किसानले चाहिँ उत्पादन बढाउनको लागि चाहिँ भनौँ न धान जुन म चाहिँ के भन्छु भने जुन धान उहाँहरूले पहिलादेखि नै प्रयोग गर्दै राखेको र उहाँहरूको खेतमा त्यो धान सुइटेबल भएको छ, जुन धान 80-100 मनसम्म फलेको छ भने त्यो धानको प्रयोग गर्नु। तर कन्टिन्यू एकै किसिमको धानको प्रयोग गरिराख्दाखेरि रन्जित जस्तो धानको प्रयोग गरिराख्दाखेरि चाहिँ हाम्रो माटोको उर्वरा शक्ति कम्ती हुँदै जान्छ। यदि त्यो माटोको उर्वरा शक्ति बढाउनको लागि यो प्रत्येक गाउँपालिका नगरपालिकाहरूले कृषि जुन वितरणहरू गर्दै आइरहेका छन् किसानलाई, अनि कृषि जुनको प्रयोग गर्नु पर्यो। अब चाहिए जति यदि हामीले गोबर छ भने प्राङ्गारिक मलहरूको प्रयोग गर्नु पर्यो, त्यो छैन भने समुद्री झारबाट निर्मित मलहरू पनि पाउँछ जुन चाहिँ 1 किलोले 3 गट्ठा पुग्छ, जसको चाहिँ 1 किलो बराबरै झन्डै 1 टेटर गोबरको काम गर्ने क्यापेसिटी हुन्छ। त्यो समुद्री झार मिश्रित त्यसमा चाहिँ एमिनो एसिड, ह्युमिक एसिड र जाइमहरू भएको इन्जाइमहरू हुन्छ जसले माटो चाहिँ को चाहिँ उर्वरा शक्ति बढाउँछ। त्यो खालको प्रयोग गर्नु पऱ्यो हामीले माटोमा। त्यो प्रयोग नगरेर खालि उत्पादन मात्र लियौँ भने हाम्रो माटोमा त्यस्तो खासै उत्पादन हुँदैन। अब त्यो खाले अब अहिले रुखपनी भने धान भने त्यो पनि राम्रो छ, बिबी 11 धानहरू पनि राम्रो छन्। यी धानहरूलाई पनि हामीले अत्यधिक उत्पादन पर्छ, त्यो उत्पादन बढी हुनु पर्यो नि, किनभने अहिले पनि नेपालले चाहिँ वार्षिक 22 अरबको चामल आयात गरेको भन्ने तथ्याङ्क देखिएको छ होइन। भनेपछि त्यो कमसेकम चामल त भयो भने त सेलर मिलले त्यसलाई मसिनो बनाउँदो रहेछ क्या रन्जित। अब अहिलेको नेपालमा हाम्रो यहाँ सबभन्दा बढी उत्पादन हुने धान भनेको रन्जित हो। त्यो रन्जित धान कहाँ जान्छ भने सबै मिलरमा जान्छ, सेलर मिलरमा जान्छ। भने रन्जित धानको चामल त कहीँ पनि छैन। रन्जित धानको चामल चाहिँ हामीले जुन घरमा कुटाएर खान्छौँ त्यो चाहिँ रन्जित भनेर थाहा पाउँछौँ, तर होइन भने बजारमा जति पनि चामलहरू आएको छ रन्जित नाम भनेर रन्जित धानको चामल भएर आउँदैन। यो सेलर मिलले के गर्दो रहेछ भने त्यसको लागि त्यसलाई चाहिँ खुर्किएर त्यो रन्जित धानलाई पनि मसिनो बनाइदिँदो रहेछ कि, जिरा मसिनो बनाइदिँदो रहेछ। भनेपछि हामीले धान मात्रै उत्पादन गऱ्यौँ भने त धानको बढी उत्पादन गऱ्यो भने त मोटोलाई पनि मसिनो बनाउँदो रहेछ नि त प्रविधिले त होइन, त्यसलाई नै जिरा मसिनो बनाउन सक्दो रहेछ। भनेपछि उत्पादन चाहिँ बढाउनु पऱ्यो क्या हामीले, अनि उत्पादन बढाउने धानहरू नै लगाउने, पछि मिलले त्यसलाई मसिनो बनाएर हामीलाई बेच्ने त गरिहाल्छ। कमसेकम त्यति गर्दाखेरि आयात चाहिँ अलिकति हट्छ कि, नेपाल चामलमा आयात गर्नु नपर्ने पो हुन्छ कि भन्नको लागि चाहिँ अत्यधिक उत्पादन हुने धान र त्यसमा चाहिने मल खाद। अर्को समस्या भनेको हाम्रो देशमा अहिले जुन मलको समस्या छ नि, अब नेपालमा चाहिँ 13 लाख मेट्रिक टन मलको आवश्यकता हुन्छ अहिले। अब यसमा के छ भने योपालि धानको लागि अथवा जे चिजको लागि पनि गभर्मेन्टबाट 5 लाख मेट्रिक टनको मात्रै कुरा आएको छ। त्यो 5 लाख मेट्रिक टन नै हाम्रो मलको कम हुन्छ हामीले धान उत्पादन गर्नको लागि। भनेपछि हामीले यस्तो खालको बढी उत्पादन हुने बालीको लागि चाहिँ त्यति नै मात्रामा रासायनिक मलको पनि आवश्यकता पर्छ। रासायनिकमा नहालिकन उत्पादन त्यति गर्न सकिँदैन, किनभने जुन बिउ हामीले जुन बिउ चाहिँ कम्पनीहरूले बनाएको हुन्छ उनीहरूले त्यसलाई चाहिने सम्पूर्ण कुराहरू सम्पूर्ण रासायनिक मलहरू सम्पूर्ण प्राङ्गारिक मलहरू दिएर त्यसबाट त्यति उत्पादन लिएको हुन्छ। भनेपछि हामीले पनि यदि उसलाई त्यति नै मात्रामा दिन सकेनौँ भने चाहिँ हाम्रो उत्पादन भने जस्तो उत्पादन हुन सक्दैन। त्यसले गर्दा रासायनिक मलको चाहिँ यो उपलब्धता हुनु पर्यो र प्राङ्गारिकहरूको पनि त्यो अनुसारले गर्नु पर्यो। उत्पादन बढाउनको लागि चाहिँ यी चिजहरूको अत्यन्तै आवश्यक छ।
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम सरकारमा छौँ, हामीसँग कुराकानी गर्न जापानी कृषि विज्ञ विज्ञान ढकाल हुनुहुन्छ। विज्ञानजी, अब यो मलको सर्टेज भयो एकातिर होइन, अर्कोतिर चाहिँ धान बालले बढी मल खोज्छ, उत्पादन चाहिँ कसरी बढ्छ?
अब उत्पादन बढाउनको लागि चाहिँ अब किसान दाजुभाइहरूले पनि चाहिने जति मात्रै क्या बिरुवाले, जस्तै हामी युरियाको प्रयोग गर्यौँ भने रासायनिक मलमा युरिया, युरिया भनेको नाइट्रोजन, हाम्रो हावामा सबैभन्दा बढी वातावरणमा नाइट्रोजन छ। युरिया भन्ने कुरो चाहिँ बिरुवाले 7 देखि 10 दिनभित्रमा लिइसक्छ। अब त्योदेखि लिन सकेन भने या त त्यो युरिया पग्लिएर बाटो मुनि जान्छ त्यो बिरुवालाई काम लाग्दैन, या त उडेर हावामा जान्छ त्यो पनि बिरुवालाई काम लाग्दैन। भनेपछि हामीले चाहिने मात्रा चाहिने डोज त्यसलाई चाहिने जति चिज त्यति मात्रै हाल्ने। यहाँ चाहिँ के भइरहेछ भने अनावश्यक प्रयोग मल हुँदाखेरि चाहिँ अब एक कट्ठामै 5 किलो 10 किलो कसै कसैले त अब तपाईँको यो मकै खेती गर्नेहरूले त बिघामै 7 बोरा 8 बोरा मल हालेको पनि देखेको छ। जब कि त्यति हालेर चाहिँ बिरुवाले लिने होइन, उसले चाहिँ त्यहाँ चाहिँ 5 बोराले नै पुग्थ्यो भने उसले 8 बोरा हाल्दा के भने त्यो 3 बोरा चाहिँ वेस्टेज भयो, त्यो पग्लिएर गयो, माटो बिग्रियो। यो कारणले माटो बिग्रिएछ। भनेपछि रेकमेन्डेसन डोज बिरुवालाई चाहिने डोज कति हो, रेकमेन्डेसन डोजै बिरुवामा हामीले प्रयोग गऱ्यौँ भने मल खाद अहिलेको जुन अनावश्यक प्रयोग भयो त्यो अनावश्यक कम्ती पनि हुन्छ र हाम्रो उत्पादनमा कुनै कमी पनि हुँदैन।
अच्छा, यो धानको बिउ चाहिँ किसानहरूले राख्न सक्दैन?
हो, यो धानको राम्रो कुरा गर्नुभयो। यो जुन रिसर्च भेराइटी र ओपी भेराइटी भनेको चाहिँ लोकल भेराइटीको धान किसानहरूले नै राख्न सकिन्छ त्यो धान। अब अहिले भनौँ न नेपाल अधिराज्यमा भनौँ हाम्रो झापा जिल्लामै धेरै बिउ कम्पनीहरू यो लोकल बिउको लागि धेरै कम्पनीहरू खोलिएको पाइएको छ। अब यो के हुन्छ भने त्यो उहाँहरूले जुन लोकल बिउ कम्पनीले पनि उहाँहरूको सोर्स के हो त भन्दाखेरि त्यही किसानै हो, किसानकै धान किनेर त्यसैलाई नै ग्रेडिङ गरेर किसानलाई नै बेचिरहेको छ। त्यो गर्दा किसान पनि महँगोमा परेको देखिएको छ। भने जस्तो अहिले मैले भनेको जुन धानहरू जुन रन्जित भयो, बिबी 11 भयो, यो तपाईँको 70-29 भनेको सर्ना भयो, कोमल 101 धान भयो, यी धान साम्बा सबुवान भयो, जुन धान चाहिँ राधा 12 धान जुन धान चाहिँ हाम्रो किसान दाजुभाइहरूले लगाइराख्नु भएको छ भने उहाँहरूले त्यो बिउ आफै राख्दा पनि हुन्छ। त्यो बिउको लागि चाहिँ फेरि महँगोमा तपाईँले बेच्ने बेलामा 1200-1400 रुपियाँ मनमा बेच्नुहुन्छ र धानको बिउ किन्ने बेलामा तपाईँहरू चाहिँ 2500-3000 रुपियाँ मन किन्नुपर्ने अवस्था छ अहिले। अहिले त झन् धानको रन्जित धानको दाम बढेर 120-110 रुपियाँ किलो भयो, भनेपछि 4000 रुपियाँ भन्दा नि बढी भयो। किसानले चाहिँ आफूले त्यही धान बेच्ने बेलामा 1500 रुपियाँ पनि पाइरहेको छैन। त्यही धानको चाहिँ बिउ किन्दाखेरि चाहिँ अब यति धेरै किन भनेर किसान त मार्न परेछ नि त। अनि किसान दाजुभाइहरूले चाहिँ अब के गर्ने भने आफ्नो बिउ आफै राख्ने, त्यसको लागि के गर्ने भने सही पहिला रन्जित धानको बिउ राख्न चाहनुहुन्छ भने अब त्यो सबै किसिमको धान यसरी राख्ने हो, हाइब्रिड छोडेर। हाइब्रिडको धानको चाहिँ बिउ राख्न सकिँदैन, त्यो चाहिँ कम्पनीबाटै आउनुपर्छ। तर यो ओपी जातको बिउ राख्नको लागि के गर्ने भने रोग नलागेका धानका बिउ राख्ने। सुरुमा बिउ जुन मैले अघि नुन प्रविधि भने नुनमा पानी छानेर त्यसलाई 3 चोटि पखालेर गरिसकेपछि त्यहाँनिर फकटा खालको धान हुँदैन, त्यही त्यो धानको बिउ हामीले बेर्न राख्ने त्यसपछि गएर रोप्ने, रोपिसकेपछि त्यसलाई चाहिने आवश्यक चिजहरू मल खाद भयो त्यो बिरुवालाई चाहिँ रोग लाग्न नदिने त्यो धान खेतीमा, किनभने कसैको पनि उद्देश्य हुँदैन कि रोग किरा लागोस् भनेर कोही पनि चाहँदैन।
बिउको धान चाहिँ उमार्दैदेखि
सुरुदेखि नै अलिकति विचार गर्नु पर्यो त्यसमा बिउ राखेदेखि नै। अनि त्यसपछि जुन धानमा चाहिँ अब त्यो अब बाली धान फल्न थाल्छ, धान फल्न थाल्दाखेरि के गर्ने भने त्यहाँनिर बिचबिचमा कुनै बेला चाहिँ यो अर्कै अरू जातका धानहरू पनि मिसिएका हुनसक्छन् भने हामीले त्यसलाई अरू जातका धानहरूलाई एकट्ठा, अब किसानले त एकट्ठा धानको बिउ राख्दा काफी भइहाल्यो बिउ राख्नको लागि त, त्यो एकट्ठामा चाहिँ अलिकति निगरानी गरेर अरू अरू जातका धान चाहिँ त्यसलाई उखाएर फ्याँकिदिने र त्यो धान चाहिँ काटेर चाहिँ हामीले त्यसलाई झारेर अनि त्यसलाई चाहिँ झारेर नै राम्रो खालको जुन धान छ त्यसलाई प्लास्टिकको बेगमा राखेर फेरि बोरामा बाँधेर भित्रपट्टि एउटा सेल्फोस भन्ने यो किरा नलाग्ने एउटा विषादी पाउँछ सेल्फोस, सेल्फोस हालेर राखिदियो भने हामीले त्यो धान फेरि प्रत्येकचोटि घरिघरि पनि कन्टिन्यू टु कन्टिन्यू
राख्दाखेरि चाहिँ सुकाएर राख्नु,
राख्दाखेरि त मजाले सुकाएर त्यसलाई सुकाएर त्यो विषादीको ट्रिटमेन्ट गरेर राखिदिने हो भने हामीले फेरि 4,000 रुपियाँ 4,500 रुपियाँ मनको धान किन्नु पर्दैन, तपाईँको त्यो खेतकै धानले नै हुन्छ किनभने बिउ कम्पनीले पनि तपाईँहरूकै धान किनेको हो, कुनै बाहिरबाट ल्याएर धान बनाएको होइन, त्यही धानलाई हल्का ग्रेडिङ गरेर मैले दिएको भनेपछि किसान दाजुभाइले पनि आफ्नो धानको बिउ आफै राख्न सक्नुहुन्छ, भर्सक आफै राखौँ, आफ्नै आँखा अगाडि राखेपछि त्यसमा अलिकति मिसिएका धानहरू निकाल्न सकिन्छ, राम्रो तरिकाले त्यसलाई ट्रिटमेन्ट गर्न सकिन्छ भने किसान दाजुभाइले म सल्लाह के दिन्छु भने यस्ता खालका लोकल प्रजाति र डिसेस प्रजातिको धानको बिउ आफै राख्ने गरौँ, यो अर्काको भर नपरौँ।
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम सरकारमा छौँ, हामीसँग कुराकानी गर्न जापाली कृषि विज्ञान ढकाल हुनुहुन्छ। विज्ञानजी, अब जस्तो धानको अघि तपाईँले कुरा गर्दाखेरि अब अहिले रुखपिँढी भन्ने धान जुन उत्पादन बढिरहेको छ त्यो धान पनि त अहिले किसानहरूले लगाइरहनु भएको छ, त्यसको पनि त बिउ राख्ने तरिकाहरू त त्यही होला नि होइन?
त्यसको पनि बिउ राख्ने तरिका त्यही हो। अब त्यो के हुन्छ भने यो हाम्रो नेपालको र इन्डियाको कुरामा चाहिँ कहाँ डिफ्रेन्ट हुन्छ भने यो नेपालको चाहिँ जुन धानहरू रजिस्टर्ड भएको छन् त्यसको चाहिँ नेपाल गभर्मेन्टले पनि मूल बिउ दिने गरेको छ अनि मूल बिउबाट जुन धान उत्पादन हुन्छ त्यो धान चाहिँ पहिलो पुस्ताको धान त्यो चाहिँ त्यो धानको बिउ चाहिँ अब हामीले लगाउन लायकको हुन्छ। अब इन्डियामा चाहिँ के हुन्छ भने उनीहरूले मूल बिउ दिएर उनीहरूले उनीहरूको किसानको लागि बनाइएको हुन्छ धान अनि मूल बिउबाट निकालेको धानको उत्पादन बढ्छ, तर दोस्रो पुस्ता तेस्रो पुस्ता हुँदै गयो भने चाहिँ अलिकति हाम्रो उत्पादनमा कमी आउने हो। तर हाम्रो यहाँनिर चाहिँ अहिले जति पनि यता बिउ कम्पनीबाट निक्लिरहेको कति मूल बिउबाट आएको छ कति मूल बिउबाट आएको छ त्यतिकै किसानको धान पनि किनिरहेको अवस्था छ, त्यसले गर्दाखेरि चाहिँ अब यसलाई पनि यो जुन रुखमनी भन्ने धान जुन मैले भने त्यसलाई पनि सही तरिकाले गर्ने भने त्यसको पनि बिउ राखेर उत्पादन गर्न सक्छ किनभने त्यो पनि हाइब्रिड धान होइन, त्यसको पनि बिउ राम्रो बिउलाई राखेर अर्को साल आफूले पनि खेती गर्न सकिन्छ।
अब यो धान बालीको सुरक्षा चाहिँ कसरी गर्ने?
धान बालीको सुरक्षामा धानमा अब रोग किराहरूको त हेर्नु संक्रमण देखि यो विगत केही समयतादेखि यो फौजी किरा भनौँ न अमेरिका यो अमेरिकन फौजी किरा भनेर मकै बारीमा देखियो, धानमा पनि गवारेको संक्रमणहरू रोग किराको चाहिँ प्रकोप अहिले केही समयदेखि अत्याधिक बढेको छ। अब त्यसको लागि चाहिँ रोग किरा हो भने चाहिँ रोग किराको चाहिँ अब विषादीहरूको प्रयोग चाहिँ गर्नुपर्ने नै देखिन्छ।
यो विषादी रहितको उत्पादन चाहिँ गर्न सकिँदैन?
सकिन्छ, विषादी रहित पनि उत्पादन किनभने आजभन्दा 20-30 वर्ष अगाडि त यसको कुनै विषादीको प्रयोग भएको देखिँदैन थियो, अहिले आएर विषादीको प्रयोग देखिएको छ। अनि अहिले जुन किसिमका उत्पादन यो बाली नाली बिउहरू आएको छ त्यो चाहिँ अत्याधिक उत्पादन दिने हाइब्रिड खालको हो, हाइब्रिडमा रोग किरा अलिक बढी नै लाग्छ, लोकलभन्दा हाइब्रिडमा बढी रोग लाग्छ। अब हेरौँ न जस्तै अब कुखुराकै कुरा गर्ने हो भने लोकल कुखुरा त्यतिकै हुन्छ उसलाई कुनै रोग सो केही पनि लाग्दैन, तर त्यही ब्रोइलर कुखुरा चाहिँ उत्पादन बढी दिने उसकोमा मासुको कन्टेन्ट बढी भएको कारणले उसलाई कति रोग लाग्छ कति त्यसलाई ट्रिटमेन्ट गर्नु त्यस्तै हो क्या। यो पनि लोकल प्रजातिको धानमा कम्ती रोग लाग्ने, हाइब्रिड प्रजातिको धानमा चाहिँ अत्याधिक रोग लाग्ने, त्यसमा पनि अब एकजना किसानले मात्रै गरेर हुँदैन, यसमा चाहिँ सबैजनाले चाहिँ हामीहरू लागि परेर निमको विषादी प्रयोग गऱ्यौँ र सबैजनाले हामीले चाहिँ विषादीको प्रयोग गरेन भने रोग अलिक कम्ती नै हुन्छ किनभने तपाईँले चाहिँ विषादीको प्रयोग गर्नु भएन तर छिमेकीले चाहिँ अब प्रयोग गरेको छ भने उसको किराहरू त तपाईँको बालीमा आउँछ अनि तपाईँले त प्रयोग गर्न बाध्यता पनि हुनु बाध्यतै हुन्छ किनभने अब रोग आइसकेपछि त प्रयोग गर्नै पर्यो, एउटा बाध्यता पनि हो, विषादीको प्रयोग गर्नु चाहिँ रहरभन्दा पनि किसानको पनि बाध्यता नै हो।
अच्छा, अब यो विषादी चाहिँ किसानहरूले ठिक मात्रामा प्रयोग गरिरहेछन् अहिले?
छैन, अहिले विषादीको प्रयोग चाहिँ किसानले सही मात्रामा प्रयोग गरेको छैन, यो दुई तिन कारण भइरहेको छ। जस्तो एउटा एवेरनेसको कुरा आउँछ, त्यो उनीहरूलाई चाहिँ कसरी त्यो जानकारी दिने त्यो कुरा चाहिँ स्थानीय तह पालिकाहरूले दिनुपर्ने हो किसानलाई, किनभने एउटै पालिकामा पहिला सुरु चाहिँ ज्ञान कृषि विकास कार्यालय हुँदा एउटा एक ठाउँ मात्रै थियो, जिल्लाभरिको एकजना एक ठाउँ मात्रै हुँदाखेरि सबैतिर यो प्राविधिकहरू पुगेका थिएनन्, अहिले त प्रत्येक पालिकाले 4-5 कृषिको प्राविधिकहरू राखेको अवस्था छ भने 4-5 भइसकेपछि प्रत्येक ठाउँ ठाउँमा जान सकिन्छ नि, प्रत्येक वार्डमा जान सकिन्छ भने चाहिँ किसानलाई चाहिँ विषादीको बारेमा जानकारी गराउने काम एकदम भइरहेको आएकै छैन, भएकै छैन. अनि किसानलाई विषादी विष हो, यो औषधि होइन है. किसानले त अहिले पनि विषादी माग्दा अब मलाई औषधि दिनु त भन्दै मागेको छ नि त. अनि किसानलाई पहिला सो त विष हो, यो विष बचाउनलाई होइन, विष भनेको मार्नलाई हो भन्ने कुराको जानकारी किसानले पाउनुपर्छ. र किसानलाई त्यो कुराहरू चाहिँ हरेकतिरबाट पत्रिकाको माध्यमबाट, यो मिडियाको माध्यमबाट, के यो प्राविधिकहरूको माध्यमबाट दिनुपर्ने हो. त्यो कहीँबाट पनि त्यसरी कुनै त्यसरी त्यस्तो कुनै काम भएको जस्तो मलाई लागेको छैन. र विषादी बिक्री गर्ने विक्रेताहरूलाई पनि गभर्मेन्टबाट ट्रेनिङहरू समय समयमा दिइराख्नुपर्छ. किनभने किसान त कुनै बिस किन्नको लागि कुनै स्थानीय त जाने होइन, यो व्यवसायीहरूकोमा जाने हो. अनि व्यवसायलाई पनि त्यो सम्बन्धीको नलेज हुनु पर्यो. र विषादीको मात्रा जति भनेको छ त्यति नै प्रयोग गर्ने, विषादीको मात्रा आफ्नो मनले बढाउने होइन. किसानले पनि ए अलिक कडा बनाएर हालिदिन्छु भनिसकेपछि त्यसपछि चाहिँ त्यो कडा बनाएर हालिसकेपछि केही किराहरू चाहिँ बाँचेका हुन्छन् र त्यो किरा चाहिँ फेरि त्यति मात्राले मर्दैन. अनि विषादीको अलिक खनाउनुपर्छ क्या, अत्यधिक मात्रामा खनाउनुपर्छ. त्यसले गर्दाखेरि चाहिँ त्यसले वातावरण, प्राणी, मान्छे सबैलाई असर गर्छ. विषादीको चाहिँ सही प्रयोग भएको छैन.
अब त्यसको लागि चाहिँ तपाईँले भने जस्तो कुराले मात्रै हुन्छ र पालिकाहरू सचेत गराउँदा मात्रै हुन्छ?
हुँदैन नि. पालिकाले सचेत गराउनु पर्यो र किसानले पनि यो कुरालाई चाहिँ मनन गर्नु पर्यो, बुझ्नु पर्यो. र अर्को कुरो चाहिँ अवैधानिक तरिकाले जुन विषादी हाम्रोतिर आइरहेको छ नि, अब नेपाल गभर्मेन्टको यो गत वर्षदेखि चाहिँ नेपाल सरकारले विषादीमा र यो तपाईँको पिजिआर भिटामिन आइटममा भ्याट लगाएको थियो. पहिला सुरु चाहिँ 1% आउँथ्यो, अब अहिले भ्याट लगाइसकेपछि लगभग किसानलाई 18-20% महँगो हुन गयो यहाँको विषादीहरू. अनि त्यो भइसकेपछि नेपाली किसान दाजुभाइहरू चाहिँ नेपालमा महँगो भइसकेपछि इन्डियामा गएर विषादी किनेर ल्याउने गरेको छ.
खुलासीमा छ, हाम्रो
खुलासीमा छ. एक बोतल दुई बोतल बोकेर ल्याउँदाखेरि, 2 लिटर बोकेर ल्याउँदा कसैले के गर्ने पनि होइन, कसैले चेक पनि हुँदैन. अनि इन्डियामा चाहिँ के छ भने, नेपालमा कति विषादीहरू प्रतिबन्ध भइसकेका छन्, धेरै विषादीहरू. तर इन्डियामा त्यो विषादीहरू चाहिँ अहिलेसम्म नै प्रतिबन्ध भएको छ, यता खुल्ला खुल्ला पाइरहेको छ. त्यसमा चाहिँ एउटा सबैभन्दा खतरनाक विषादी भनेको चाहिँ मोनोकोटोफस. त्यो विषादीको टेक्निकल नाम चाहिँ मोनोकोटोफस. जुन विषादीको प्रयोग गर्दा आजभन्दा 5 वर्ष अगाडि नेपालको चियापत्ती जर्मन गएर फिर्किएको थियो. 6 महिनापछि पनि सम्म पनि त्यो विषादीको असर रहन्छ. र त्यही मोनोकोटोफस विषादी अहिले जुन भारतबाट चाहिँ नेपालमा खेती गर्दै आएका किसान दाजुभाइ छन्, इन्डियन किसानहरू जुन नेपालमा खेती गरेका, लगायत नेपालका किसानहरू पनि इन्डिया गएर त्यही मोनोकोटोफसको बिज ल्याएर प्रयोग गरिरहेको पाइएको छ. खास गरेर यो लिची बगान, अहिले जुन झापामा लिची बगानहरू छ नि, त्यो लिची बगानमा गएर यदि कसैलाई चेक गर्ने हो भने अहिलेदेखि नै मोनोकोटोफसको प्रयोग त्यहाँ देखेको छ. मैले भेटेको पनि छु, धेरै ठाउँमा भेटेको छु. र भारतबाट नेपालमा खेती गर्ने किसानले चाहिँ भिन्डीमा मोनोकोटोफसको प्रयोग गर्छन्। त्यसले चाहिँ त्यो चुस्ने खालको किरा हुन्छ, एउटा त्यो ग्रिन फ्लाई भन्छ, व्हाइट फ्लाई भन्छ, त्यसले पत्ता कक्राइदिन्छ. त्यो पत्ता कक्राउनुको लागि चाहिँ अरू खालको विषादी पनि छन् तर जसले चाहिँ बिस्तारै काम गर्छ, तर मोनोकोटोफसले चाहिँ त्यो हालिसकेपछि तुरन्त त्यसलाई कन्ट्रोल गरिदिन्छ क्या. अनि त्यसले गर्दा त्यस्ता विषादीको प्रयोग भएको छ, सस्तो छ भनेर. त्यो सस्तोको चक्करमा भारततर्फ गएर त्यस्ता विषादी यहाँ ल्याएर अनाधिकृत रूपमा प्रयोग भएको छ. र त्यो अहिले भर्खरै तपाईँले एउटा भन्दैछु बिर्तामोडकोमा एउटा पनि भयो, त्यो काउली खेतीमा, ब्रोकाउलीमा एउटा भारतबाट खेती गर्न आउने किसानले चाहिँ ब्रोकाउलीमा त्यस्तो विषादी प्रयोग गरेको छ. त्यो विषादी चाहिँ यहाँनिर टेस्ट गर्दाखेरि तपाईँको 35% विषादी चाहिँ खान मिल्छ, तर त्यसमा 90%भन्दा बढी विषादीको प्रयोग देखियो. त्यो चाहिँ एकदम खतरनाक हो क्या. त्यो त मान्छेले पचायो भने पनि पचाउला, केही होला टाउको दुख्ने, केही होला थाहा नपाउला मान्छेले. अब अहिले जुन टाउको दुख्ने के दुख्ने भइरहेछ सबैतिर हेर्नु न, नेपालको कमन रोग भनेको एउटा ग्यास्ट्रिकै टाउको दुख्ने. यो टाउको दुख्छ कहाँबाट, विषादीको पहिलो लक्षण के हो त्यो किसान दाजुभाइले हेर्नु, गुगल सर्च गर्नु होला. विषादीको लक्षण के हो भन्दाखेरि रिङटा लाग्ने, टाउको दुख्ने. टाउको दुख्ने कमन हो भने कहाँबाट टाउको दुख्न थाल्यो त भनेपछि यही खालका विषादीहरू चाहिँ हाम्रो हामीले पचाउँदा पचायौँ, किनभने तुरन्त मर्न त मरेन मान्छे, तर त्यसको लक्षण चाहिँ देख्यो टाउको दुख्नेबाट. अनि यस्ता खालका विषादी प्रयोग भएर बिर्तामोड नगरपालिकाले त्यो किसानको बालीमा ट्र्याक्टर लगायो, त्यो त्यस्तो खालकोमा. अनि त्यो विषादी कहाँबाट आयो त, त्यो विषादी त पारीबाट आयो नि. किसान दाजुभाइले म के भन्न चाहन्छु भने, जे छ यहीँको व्यवसायीसँगै विषादी खरिद गर्ने होला, बुझेर लिनु होला, विषादीको प्रयोग डोज बुझ्नु होला, त्यो अनुसारले मात्र विषादीको प्रयोग. विषादी भनेको खेलचेक, एकदम हेलचेक्र जस्तो भइरहेछ, खेलाची यस्तै भइरहेछ, ए दिनु नि हालिदिन्छु घरमा हाल्ने केमा हाल्ने, त्यस्तो हुँदैन. विषादी भनेको विषय हो, एकदम बचेर काम गर्नुपर्छ विषादीसँग.
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम सरकारमा छौँ. हामीसँग कुराकानी गर्न झापाली कृषि विज्ञ विज्ञान ढकाल हुनुहुन्छ. विज्ञानजी, अब जस्तो तपाईँले अघि सब्जी खेतीको पनि कुरा गर्नुभयो, अब वर्षायाममा चाहिँ सब्जी खेती कसरी गर्ने
हो? वर्षायाममा किसान दाजुभाइहरू चाहिँ पैसा कमाउन चाहनुहुन्छ भने, किन वर्षायाममा कुनै तरकारी नै हुँदैन, एउटा भिन्डी चाहिँ हुन्छ वर्षामा बढी गएर, किनभने भिन्डी र पाटा चाहिँ उसै प्रजातिका हुन्, भिन्डी र पाटा भने यिनीहरूलाई जतिसुकै पानी भएर पनि केही बिग्रिँदैन, पानी जमेर पनि केही बिग्रिँदैन. अनि त्यो खेती गर्नको लागि त उपन्न भइहाल्यो. अनि यदि पैसा कमाउने हो भने किसान दाजुभाइलाई टनेल बनाउनु पऱ्यो. र टनेलमा पनि धेरै गाउँपालिका नगरपालिकाहरूले किसान दाजुभाइलाई वितरण गरिरहेछ टनेल. टनेल एउटा टनेल बनाउने हो भने लगभग 50-60,000 रुपियाँ महिनामा कमाउन सकिन्छ. यो साग गरेर क्या, साग रोपेर, साग खेती. सागमा पनि अहिले यो रायो सागमा, यो अर्को जुन हाम्रो यहाँको मार्फा रायो होइन, चाइनिज रायो आउँछ, त्यसलाई ठाडे रायो भन्छ, चाइनिज रायो त्यो टनेल लगाउने र त्यो त्यो रायो चाहिँ यति चाँडो त्यो टेम्परेचर मेन्टेन यो प्लास्टिक लगाइसकेपछि ठिक्कको टेम्परेचर पनि हुँदो रहेछ त्यसले गर्दा एकदम चाँडो उत्पादन हुने लगभग 20-22 दिनमा रायो साग खान रेडी हुन्छ क्या टनेलभित्र भने किसान दाजुभाइहरूले चाहिँ टनेलभित्र रायो साग र लट्टे साग यो दुईवटा खेती गर्नुभयो भने लाउँदै जाने उखाल्दै जाने फेरि पछाडि लाउँदै जाने त्यसरी गर्ने हो भने चाहिँ महिनामा 50-60 हजार रुपियाँ कमाउन सकिन्छ टनेलबाट बर्खेमा बर्खामा खेती गर्ने भनेको टनेलमै मात्रै हो त्यो गर्न सकिन्छ
अच्छा अब यो बर्खामा हुने सब्जीहरू चाहिँ त्यही अरू विकल्प छैन
अरू विकल्पमा भनेको त्यो अब के अरे तपाईँको अहिले पनि बोडीहरू लगाइरहेको छ घिरौलाहरू लगिरहेको छ तर किसानलाई चाहिँ व्यावसायिक तरिकाले व्यवसायिक गरेर कमाउने सिस्टममा अब हामीलाई अब करेसाबारीमा अलिअलि खानको लागि त जे गरेर पनि भइहाल्छ अलिअलि प्लास्टिकले घेर पनि हुन्छ तर कुनै किसानले चाहिँ व्यावसायिक रूपमा गरेर त्यसलाई अलिकति राम्रो इन्कमको स्रोत बनाउने हो भने चाहिँ टनेलमा खेती गर्ने भने बर्खामा चाहिँ र फेरि तपाईँको असारमा सुरुमै असार सुरुमै 15 गतेतिर अब काउलीको एउटा फुलकोपी पाउँछ व्हाइट सर्ट भन्ने फुलकोपीको बिउ अरू अथवा अर्ले भेराइटीको पाउँछ त्यो हामीले लगायो भने ठक्क दसैँमा निकाल्न सकिन्छ अनि दसैँमा यदि फुलकोपी निकाल्न पाइयो भने त 150-150 रुपियाँ किलो हुन्छ अनि किसान ले त यहाँ यसरी गरे पैसा कमाउन सक्छ नि त इन्डियाको त्यही किसानले चाहिँ फेरि उतातिर गरेर विषादी भएको यहाँ ल्याएर बेच्नु भन्दा त कमसेकम हाम्रो किसान दाजुभाइहरूले विषादी कम्ती प्रयोग गरेर गर्ने हो भने त यहीँ पनि गर्न सकिन्छ नि त त्यो गर्न सकिन्छ अब
हस् यहाँले महत्त्वपूर्ण समय दिनुभयो म रेडियो भिजनको तर्फबाट यहाँलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु
तपाईँलाई पनि धेरै धेरै धन्यवाद कुनै किसान दाजुभाइहरूलाई यो सम्बन्धी केही जानकारी चाहियो तपाईँलाई केही बुझ्नु पर्यो धानको बारेमा मैले जुन भने त्यो तपाईँ तरकारी खेती टनेलको बारेमा पनि भने यो सम्बन्धी जानकारी लिन चाहनुभयो भने मलाई 98526 71786 मलाई सम्पर्क गरेर मेरो वाट्सएप नम्बर पनि त्यही हो सल्लाह सुझाव लिन सक्नुहुन्छ तपाईँहरूको केही बालीमा समस्या परे यहाँ पनि मेरो त 98526 71786 वाट्सएप भएको कारणले गर्दा तपाईँले मलाई फोटो पठाएर पनि आवश्यक राय सल्लाह दिन सक्नुहुन्छ र तपाईँले यहाँ आज यो रेडियोमा बोल्ने मौका दिनुभयो केही कुरा भन्न किसानसँग मैले पाएँ त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु
आज हामीले रेडियो भिजन 91.6 MHz कार्यक्रम सरकारमा जापाली कृषि विज्ञान ढकालसँग कुराकानी गऱ्यौँ वास्तवमै अब किसानहरू अलि आयमूलक ढङ्गले काम गर्ने हो अलिक व्यावसायिक ढङ्गले काम गर्ने हो भने सिजनभन्दा अगाडि नै सब्जीहरू उत्पादन गर्न सक्दाखेरि आय स्रोत पनि बढ्न सक्ने आफ्नो समस्याहरू पनि समाधान हुन सक्ने र धान लगाउने बेलामा पनि र त्यसको उत्पादन गर्ने बेलामा पनि यसको सुरक्षा कसरी गर्ने भन्ने बारेमा उहाँले जानकारी गराउनु भएको छ कुराकानीसँगै कार्यक्रम सरकारको निर्धारित समय सकिएको छ कार्यक्रमबारे यही सल्लाह सुझाव भए हाम्रो स्टुडियोको फोन नम्बर 023-535-513 र 535-514 सम्पर्क गर्न सक्नुहुनेछ रेडियो भिजनको सबै कार्यक्रमहरू अनलाइनबाट पनि सुन्न सकिनेछ www.radiovision.com.np हाम्रा सबै कार्यक्रमहरू सुन्न सक्नुहुनेछ